आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्ते, जय मसीह। प्रिय श्रोता मित्र, म आशा गर्दछु आज पनि तपाईँ सबै बाइबल अध्ययनको लागि तयारीको साथ आइपुगिसक्नु भएको छ होला। म पनि तपाईँहरूसँगै तयारीको साथ आइपुगिसकेको छु। तपाईँहरूलाई थाहै होला कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध अध्ययनको क्रममा नयाँ नियमको याकुबको पुस्तकबाट अध्ययन गरिरहेका छौं। म आशा गर्दछु कि यो पुस्तकबाट आत्मिक रूपमा आशिषका कुराहरू प्राप्त गरिरहनु भएको छ। श्रोता, आज हामी बाइबल अध्ययन याकुब दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यो दुई अध्यायको पहिला तेह्र पदहरूमा याकुब यस कुरासँग व्यवहार गर्न गइरहेका छन्। समाजका विभिन्न वर्गका मानिसहरूलाई कसरी व्यवहार गर्नु, तपाईँ धनी मानिसलाई कसरी व्यवहार गर्नुहुन्छ, तपाईँ कसरी गरीब मानिसलाई व्यवहार गर्नुहुन्छ, तपाईँ ती आम साधारण मानिससँग व्यवहार गर्नुहुन्छ जसलाई तपाईँ आज भेट्नुहुन्छ। यो खण्ड दरिद्रतामा परमेश्वरको युद्धसँग व्यवहार गर्दछ। अनि चाखलाग्दो कुरा यो पनि छ, धनी र समृद्धता धन सम्पत्तिहरूमाथि परमेश्वरको दण्ड, यो दरिद्रता र सम्पत्ति वा समृद्धिमाथि परमेश्वरको युद्ध हो। दरिद्रतासँग उहाँको युद्ध हाम्रो सरकारको बाट अलिक बेग्लै छ। चाहे जुनसुकै राजनीतिक पार्टी सत्तामा किन नहुन्, कुनै पनि यस समस्यासँग सफलतापूर्वक व्यवहार गर्न असफल भएका छन्। दुवै दरिद्रता र समृद्धता श्राप बन्न सक्छ। मानव जातिमा श्रापको भाग हो दरिद्रता र सम्पन्नता वा समृद्धता। हितोपदेशको लेखकले भन्छन् तीस अध्यायको आठ पदमा, मलाई न त दरिद्र बनाउनुहोस् न मलाई धन दिनुहोस्। तपाईँलाई थाहा छ, आज सुसमाचार लिएर जानलाई सबभन्दा कठिन र कठोर मानिसहरू, सबभन्दा धेरै दरिद्रताको रेखामुनि हुनेहरू र सबभन्दा धनीहरू हुन्। यी दुवै वर्गहरू कहाँ वचन लिएर जान लगभग असम्भव देखिन्छ, किनकि तिनीहरू त्यसको कति पनि ग्रहण गर्ने छैन। खास समस्या संसारमा धन सम्पत्तिको असमानता हो। कोही संसारमा यति धेरै गरीबका रेखा मुनि छन् कि एक छाक पेट भरि पनि खान पाइरहेका छैनन्, र भोकको कारण आज विश्वमा हजारौं लाखौं मानिसहरू मरिरहेका छन्। तर उही समयमा संसारमा त्यस्ता मानिसहरू छन् जससँग संसारमा हरेक कुरा प्रशस्त छ। तिनीहरू अति नै विलासितामा बसिरहेका छन्। परमेश्वर यस समस्याको यस पत्रमा यस पुस्तकमा व्यवहार गर्नुहुन्छ। उहाँ गरीब दरिद्रहरूको पक्षमा हुनुहुन्छ। म यस कुरामा हर्षित छु। त्यसो त जब हाम्रा प्रभु येशु संसारमा आउनुभयो, उहाँ धनी मानिसको बच्चा हुनुहुन्नथ्यो। उहाँ आफ्नो मुखमा चाँदीको चमचसँग जन्मनु भएको थिएन। उहाँ दरिद्रतामा जन्मनु भएको थियो। उहाँ पशुहरूको डोडमा, त्यो पनि अर्काको पशुको डोडमा जन्मनुभयो। उहाँले सानो ठिटाबाट पाँच रोटी र दुई माछाका टुक्रा त्यो ठूलो भीड़लाई खुवाउन माग्नु परेको थियो। उहाँ अर्काको नौबाट, अर्काको डुङ्गाबाट बोल्नुभयो। उहाँले भन्नुभयो, स्यालहरूसँग बस्ने प्वालहरू छन् र चरा पंक्षीहरूसँग बस्ने गुँड छ, तर मानिसको पुत्रले आफ्नो शिर लुकाउने स्थान पनि छैन। अनि सत्यको नमूनाद्वारा स्पष्ट पार्न सिक्का अर्काबाट लिनु परेको थियो। सिक्का, पैसो, सिक्का अर्काबाट लिनु परेको थियो। यरुसलेममा यात्रा गरी जानलाई उहाँले अर्काको गधा माग्नु परेको थियो। निस्तार चाड मनाउन अर्काको कोठा, अर्काको घर लिनु परेको थियो। उहाँ अर्काको क्रुसमा मर्नुभयो। त्यो बरब्बाको थियो, उसको थिएन। तिनीहरूले उहाँलाई अर्काको चिहानमा राखे, किनकि त्यो मथियाको, युसुफको चिहान थियो। मित्र, दरिद्रता श्राप हो, अनि ख्रिस्टले बोक्नुभएको पापको एक भाग दरिद्रता थियो। अनि धन सम्पत्ति वा समृद्धता पनि श्राप बन्न सक्छ, जुन याकुबको यो पुस्तकमा हामीलाई देखाइनेछ। पाउलले भने पहिलो तिमोथी छको दश पदमा, किनकि रुपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जरा हो। पाउल र याकुब निश्चय नै यहाँ एक मतमा छन्। तपाईँ आफ्नो पैसा गलत चिजहरूको लागि खर्च गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो रुपियाँ गलत बैंकमा जम्मा गर्न सक्नुहुन्छ। मती छ दिएको 19 पदमा येशु प्रभुले भन्नुभयो, आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्दछ, जहाँ चोरहरूले फोड्दछ र चोर्दछ। सबै बैंकहरूले हामीलाई भनिरहेका छन् कि कहाँ हाम्रा पैसा राख्नु वा जम्मा गर्नु, तर परमेश्वर भावमा भनिरहनु भएको छ, मसँग पनि बैंक छ, म यसलाई तिमीहरूको लागि त्यहाँ राख्नेछु। याकुब धनी मानिसहरूसँग कठोर रूपमा पेश हुँदछन्, जुन हामी याकुब 5 अध्यायमा देख्छौ। हितोपदेश 30 अध्यायको 8 पदमा, प्रत्येक ख्रिस्टियन विश्वासीको दर्शन शास्त्र हुनुपर्छ, न मलाई दरिद्र दिनुहोस्, न सम्पत्ति र समृद्धता नै। मित्र, आज हामी याकुब 2 अध्याय 1 देखि 13 पदबाट बाइबल अध्ययन गर्न गइरहेका छौं, अनि आज हाम्रो विषय हुनेछ, परमेश्वरले व्यक्तिहरूको सम्मानमा मनोवृत्ति र व्यवहारद्वारा जाँच गर्नुहुन्छ, क्रियाद्वारा जाँच गर्नुहुन्छ। याकुब 2 अध्यायको 1 पदमा लेखेको छ, मेरो भाइ हो, प्रभु येशु ख्रिस्ट महिमाका माथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरू कुनै भेदभाव नदेखाओ। मित्र, यो कुराको ध्यान दिनुहोस् कि याकुब शरीर अनुसार उहाँको सौतेली भाइ हुन् प्रभुको, तर उसले उहाँको यहाँ पूरा नाम दिन्छन्, हाम्रा प्रभु येशु ख्रिस्ट। यहाँ ख्रिस्टको ईश्वरत्वको पेश गरिएको छ। मित्र, ख्रिस्टको ईश्वरत्वको बारेमा बोल्ने वा तय गर्ने सम्बन्धमा प्रभु येशु ख्रिस्टको आफ्नै सौतेनी भाइ भन्दा उचित स्थितिमा हुने व्यक्ति अरू कोही छ जस्तो मलाई लाग्दैन, किनकि याकुब उहाँको शरीर अनुसारको सौतेली भाइ थिए र सँगै एउटा घरमा हुर्के बढेका थिए। मित्र, प्रभु येशु ख्रिस्ट महिमाको प्रभु हुनुहुन्छ। यहाँ याकुब के भनिरहेका छन् भने, ख्रिस्टमा कुनै विश्वासीलाई निज दृष्टिकोणले हेर्नु हुँदैन। यो सोच्दै कि हामी आत्मिक छौं, त्यो फल्ला फल्ला चाहिँ आत्मिक छैन, हामी धनी छौं, त्यो फल्ला फल्ला कंगाली गरीब छ। मित्र, सम्पूर्ण विश्वासीहरू ख्रिस्टको शरीरमा भाइ भाइ हुन्, चाहे तिनीहरू जुनसुकै सम्प्रदायका नै किन नहुन्, विश्वासीहरूको त्यहाँ संगति हुन्छ। मित्रता तिनीहरूमाथि एक निशाना वा प्रतीकको रूपमा हुनुपर्छ। याकुबले विश्वासीहरूको सम्पूर्ण समुदायलाई धनी गरीब साधारण आम मानिस उच्च निच दास फुक्का यहुदी र अन्य जाति ग्रीक पुरुष र स्त्री यहाँ सम्बोधन गरिरहेका छन्। तिनीहरू सबै एक हुन् जब तिनीहरू ख्रिष्टका शरीरमा बधनमा छन्। विश्वासीहरूको शरीर वा बधनभित्र भाइ भाइको सम्बन्ध छ। मित्रता र संगति विश्वासीहरूको बीच शास्त्र अनुकूल वैदिक पाल्ने पोस्नेवाला कुरा हो। याकुब भन्छन्, व्यक्तिहरूको सम्मानमा तिमीहरूका द्वास बिना पक्षपातको होस्, व्यक्तिहरूको सम्मानमा तिमीहरूका विश्वास बिना पक्षपातको होस्। यदि तपाईँ प्रभु येशु ख्रिष्टको जन हुनुहुन्छ र अर्को व्यक्ति प्रभु येशु ख्रिष्टको हुनुहुन्छ भने उनी तपाईँको भाइ हो। अनि यदि तपाईँको झुण्डमा सभामा आउँछ वा तपाईँ उसँग सम्पर्कमा आउनुहुन्छ, यो कुराको याद राख्नुहोस् कि उनी पनि मानिस हुन् जसको लागि ख्रिष्ट मर्नुभयो। ऊ क्रुसको फेदमा उभिन्छन् जस्तो कि तपाईँ क्रुसको फेदमा उभिनुहुन्छ। पुरानो नियमले इसरायललाई धनी र गरीबको आधारमा आदर सम्मान नगर्न सिकाइएथ्यो। परमेश्वरले मूसाको व्यवस्थामा चेतावनी दिनुभयो, लेवी 19 अध्यायको 15 पदमा, तिमीहरूले ठिक ठिक न्याय गर, ठूलो होस् या सानो होस्, मान्छे हेरेर होइन तर सबै मान्छेको धार्मिकतामा उचित न्याय गर। सिमोन पत्रुसले योप्पामा यस पाठको सिके जब परमेश्वरले ठूलो चद्दर जस्तो पत्रलाई स्वर्गीयबाट खसाल्नुभयो, जहाँ मोसेक व्यवस्था अनुसारका सम्पूर्ण प्रकारका अशुद्ध पशुहरू थिए र उसलाई ती पशुहरूको खान आज्ञा गर्नुभयो। पत्रुसले त्यस अनुभवबाट निष्कर्ष निकाले, प्रेरित 10 अध्याय 34 पदमा, साँच्चै म थाहा गर्दछु परमेश्वर कसैको पक्षपात गर्नुहुन्न। याकुबले यस पोइन्ट वा बिन्दुलाई यो विषय बनाउन डस्ने नमूनाको प्रयोग गर्दछन्। दुई पदमा भनेको छ, यदि कोही मानिस सुनका औठीहरू र राम्रा राम्रा लुगा लगाउने तिमीहरूको सभामा आयो र कुनै एउटा गरीब पनि झुत्रे झाम्रे लुगा लगाएर आयो भने, यहाँ उल्लेखित सभाको मतलब यो हो यहुदी सागर। निश्चय नै यहुदी ख्रिस्टियनहरू आफ्नो आराधना सभा सभाघरमा राख्ने गर्दथे र तिनीहरूले आराधना गर्न कलिसिया भवन निर्माण गरेका थिएनन् र तिनीहरू व्यक्तिगत घरहरूमा भेला हुने गर्दथे। तर धेरै स्थानहरूमा यो पनि सम्भावना थियो कि तिनीहरूले यहुदी सभाघरको भाडामा लिन्थे। तिनीहरू आइतबारमा भेला हुँदथे, भेटघाट गर्दथे, संगति गर्दथे, शनिबारमा होइन। त्यसकारण यहुदीहरूको सभासँग त्यहाँ कुनै टक्कर वा जुझ्ने कुरो थिएन। कुनै मानिस सुनको औठी लगाएर, हजुर, यसको मतलब यो होइन कि उसले आफ्नो औँलामा एउटा औठी लगाए, अह, तर उसका सबै औँलाहरू सुनको औठीहरूले लादिएका हुन्थे, जुन धनी वा समृद्धताको प्रतीक थियो। भड्किलो वस्त्र को अर्थ उसले असल दामी दामी चहकिलो कपडा लगाएको हुन्थे। उसको पोषक गरीब मानको पोषकको तुलनामा ठिक विपरीतको हुन्थ्यो। कसैले भनेथे, कोही कोही चर्चमा आफ्नो आँखा बन्द गर्न जान्छन्, अर्थात् सुत्न जान्छन्। तपाईँले यो चर्चमा देख्नुभएकै होला। अनि कोही कोही चाहिँ अरूको कपडा पहिरनको देख्न जान्छन् वा देखाउन जान्छन्। हामीले आराधनाको दिनलाई एक किसिमले फेसन सोको दिन बनाएका छौं, किनकि हामी त्यस दिन नयाँ दामी दामी कपडा लगाएर आउँछौ आफ्नो हावभाव शानको देखाउन बस। अनि हामी धेरैको लागि त्यही नै वास्तविकता वास्तविक तात्पर्य हो। यो धनी मानिस चर्चमा आफ्नो प्रवेश बडो हावभावसँग प्रवेश गर्दछ। त्यहाँ आडम्बर बाह्य शोभा र भव्य दृश्य र देखाव छ। ऊ चर्चभित्र पस्दछ र मुजुर जस्तै गर्व र गौरवले चल्दै, त्यो धनी मानिस जस्तै हो जसको बारेमा प्रभु येशूले धनी मानिस र लाजरसको सत्य कथामा बताउनुभयो। लुका 16 अध्यायको 19 पदमा, कुनै एउटा धनी मानिस थियो जसले बैजनी वस्त्र र मलमल पहिरन्थ्यो अनि दिनहुँ रवाफसित मोज मजा गर्दथ्यो। दिन रवाफसित मोज मजा गर्दथ्यो को अर्थ हो उसको जीवनको समय निरन्तर पार्टी वा भोज मोज मजामा बित्दथ्यो। हजुर, त्यसको ठिक विपरीत गरीब व्यक्ति जसको बारेमा याकुब यहाँ उल्लेख गर्छन्, जो फाटेको च्यातेको र टालटुलको लुगा लगाएर आउँदछ। हुन सक्छ उसको पोषक सफा होला, तर यो दरिद्रताको प्रतीक हो। उसँग आराधनाको दिनमा लगाउने कुनै नयाँ पोषक छैन। याकुबले यी दुई मानिसहरूलाई एक आपसको भिन्नतामा राख्छन्। तिनीहरू बीच भएको सामाजिक आर्थिक असम्मानको नक्साको खिच्दछन्। यहाँ भनिएको छ दुई पदमा, यदि कोही मानिस सुनका औठीहरू र राम्रा राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो र कुनै एउटा गरीब पनि झुत्रे झाम्रे लुगा लगाएर आयो भने, अनि तीन र चारमा लेखिएको छ, तीन र चारमा, तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर यहाँ राम्रो ठाउँमा बस्नुहोस् भन्छौ, र त्यस गरीबलाई चाहिँ त त्यही उभि अथवा मेरा पाउने र बस भन्छौ भने, के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ र कुविचार भएका न्यायकर्ता भएन र? याकुबले यी दुई मानिसहरूलाई एक आपसको भिन्नतामा देखाएपछि उसले यो प्रश्न सोध्छन्, के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइनौ र? वा के तिमीहरू आपसमा भेदहरू बनाइरहेर खराब विचारसँगको न्याय गर्ने बनिरहेका छैनौ? अनि पाँच पदमा लेखिएको छ, मेरो रेहरू हो, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यमा उत्तराधिकारी हुनलाई चुन्नु भएन र? यही राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? मेरो प्रिय भाइहरू, सुन, याकुब विश्वासीहरूसँग कुरा गरिरहेका छन् र उसले तिनीहरूलाई मेरा प्रिय भाइहरू भन्छन्। निश्चय नै गरीब विश्वासीहरूलाई कुनै मण्डलीमा निज दृष्टिकोणले हेरिन्छ। यद्यपि त्यस मण्डलीमा सबभन्दा धेरै आत्मिक रीतिले तिनी धनी नै किन नहुन्। परमेश्वरको वचनले गरीबको बारेमा भन्ने धेरै कुरा छ। परमेश्वरले उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म बिल्कुलै स्पष्ट पार्नुभएको छ कि उहाँसँग गरीबको लागि वास्ता, ख्याल र ध्यान छ। हजुर, यो सत्य हो कि विश्वमा कहीँ पनि गरीबहरूले निष्पक्ष व्यवहारको न्यायको पाउन सकेका छैन। जबसम्म मानिसहरू शारीरिक मानिसहरू रहन्छन् जो नयाँ जन्म पाएका ख्रिस्टियन होइनन्, गरीबहरूले कहिले पनि उचित न्याय यो संसारमा पाउने छैन। तिनीहरूका आशा केवल ख्रिस्ट येशूमा मात्र छ। यद्यपि परमेश्वरसँग यस संसारमा गरीब दिनहरूले धनी र शक्तिमा हुनेहरूद्वारा पाउने अत्याचार, शोषण, पक्षपातको बारेमा भन्ने धेरै कुरा भए पनि, कुनै दिन तिनीहरूले यसको लागि उहाँलाई जवाब दिनुपर्नेछ। तर गरीब आत्मिक कुराहरूमा धनी हुन सक्छ, अनि त्यही कुरा देख्नलाई गरीब दिनहरूको लागि देख्न अति नै महत्वपूर्ण कुरा हो। छ पदमा लेखिएको छ, तर तिमीहरूले त गरीब मानिसहरूको अपमान गरेका छौ, के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई तलतमा लाँदैनन् र? मित्र, आज यस संसारमा गरीब दिनहरूको जीवनको भाग्यको बदलिने कुरा देखिँदैन। तिनीहरूलाई अति नै नराम्रो गरी अत्याचार गरिन्छन्। तिनीहरूका खाली आशा येशूमा मात्र छ। तिनीहरूलाई संसारद्वारा तिरस्कार गरिएका छन्। धनी र प्रभावशाली र शक्तिशाली मानिसहरू तिनीहरूका भोटको मात्र चाहन्छन्। त्यसपछि गद्दीमा आएपछि तिनीहरूमा उनीहरूको रुचि, ख्याल, वास्ता त्यही नै खत्तम हुन्छ। सात पदमा लेखिएको छ, कि तिनीहरूले त्यही आदरणीय नौको अपवाद गर्दैनन् र जुन नौद्वारा तिमीहरूलाई बोलावट भएको छ। यहाँ उल्लेखित उक्तमको अनुवाद हो आदरणीय। मेरो मित्र, जब तपाईँ गरीबलाई गलत व्यवहार गर्नुहुन्छ, तपाईँ ख्रिष्टको नाउँको निन्दा गरिरहनु भएको छ। अनि आठ पदमा लेखिएको छ, यदि आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर्ने पवित्र धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भने त असलै गर्दछौ। यदि तपाईँ परमेश्वरलाई प्रसन्न गर्न चाहनुहुन्छ भने उहाँको आज्ञा पालन गर्नुहोस् र आफ्नो उत्तरदायित्वको काम गर्नुहोस्। याकुबले भन्दछन् कि तपाईँले के गर्ने, तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। अनि नौ पदमा लेखिएको छ, यदि तिमीहरूले भेदभाव देखायौ भने त तिमीहरू पाप गर्दछौ र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ। व्यवस्थाले धनी र गरीब बीच पक्षपात गर्ने कुरालाई निन्दा गर्दछ। कसैले भन्ला, म हत्या गर्दिन, र मैले व्यभिचार गरेको छुइन त। हजुर, तपाईँले पाप गर्नुभएको छैन र? याकुबले भनेको कुरा सुन्नुहोस्, दश पदमा भनिएको छ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ। याकुब यहाँ भनिरहेका छन्, यदि तपाईँले एक आज्ञाको तोड्नु भए, उल्लंघन गर्नुभए, तपाईँले सबै आज्ञाहरूको तोड्नु भएको छ। उसले तपाईँलाई भनिरहनु भएको छ कि तपाईँ आज्ञाहरूको उल्लंघन गर्ने कामको दोषी हुनुहुन्छ, चाहे तपाईँले तीमध्ये कुनै एउटा आज्ञाको तोड्नुहोस्। हामी सबै परमेश्वरको सामुन्ने व्यवस्था तोड्नेवाला व्यक्तिको रूपमा उभिन्छौ। अनि एघार पदमा लेखिएको छ, एघार पदमा, किनकि जसले व्यभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि भन्नुभयो, तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाका अपराधी भएका छौ। एउटा व्यवस्था तोड्ने कामले व्यवस्थाको तोड्ने वा उल्लंघन गर्ने, सम्पूर्ण व्यवस्थाको तोड्ने वा उल्लंघन बनाउँछ। अनि बाह्र पदमा लेखिएको छ, यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्था बमोजिम न्याय पाउनेहरूका जस्तै होस्। स्वतन्त्रताको व्यवस्था ख्रिष्टको व्यवस्था हो। प्रभु येशूले भन्नुभयो युहन्ना 14:15, यदि तिमीहरू मलाई प्रेम गर्छ भने मेरा व्यवस्था, मेरा आज्ञाहरूको पालन गर। उहाँको आज्ञा के हो त? युहन्ना 15:12 पदमा भन्नुहुन्छ, यो मेरो आज्ञा हो, एक आपसलाई प्रेम गर जस्तो कि मैले तिमीहरूलाई प्रेम गरे। अनि 13 पदमा लेखिएको छ, किनकि जुन मानिसले कृपा गरेको छैन त्यसको न्याय कृपा बिना नै हुन्छ, कृपा न्यायमाथि विजय हुन्छ। याकुब यस ख्रिस्टको स्वतन्त्रताको व्यवस्था अनुसार हामीले बोल्नु र गर्नुपर्छ भनेर भन्छन्। पुरानो नियमको मूसाको व्यवस्थाले कति पनि दया देखाएन, व्यवस्था 17:2-7 पद अनुसार, तर ख्रिष्टको स्वतन्त्रताको व्यवस्था दयालु छ अनि हामीले पनि अरूलाई दया गर्नुपर्छ। यदि हामी अरूहरूलाई दया गर्छौं भने परमेश्वरले हामीलाई पनि दया गर्नुहुन्छ। त्यसकारणले पक्षपात नगरिकनै सबै मानिसप्रति, चाहे धनी हुन् चाहे गरीब, प्रेम र दया गर्नुपर्छ। जतिसम्म हामी अरूहरूलाई दया र प्रेम गर्छौ, प्रभु त्यति नै धेरै हामीलाई आशिष दिनुहुनेछ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।